आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
त मित्र, वचनमा प्रवेश गर्नभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। हे सामर्थ्य परमेश्वर बुबा, हामी तपाईँको चरणमा आज पनि आएका छौं रित्तो हृदय लिएर। तपाईँ आफ्नो वचनद्वारा हाम्रो हृदयलाई भरिदिनुहोस्, हाम्रो जीवनको आवश्यक अनुसार आफ्नो वचनद्वारा बातचित गर्नुहोस्, बुझ्ने मन ज्ञान अनि बुद्धि दिनुहोस्। प्रत्येक श्रोता मित्रहरूलाई आशिष दिनुहोस्, जुन जुन कुरामा तपाईँको कृपाको आवश्यकता छ तपाईँ ती क्षेत्रमा आफ्नो कृपा दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको मधुर नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन उपदेशक 8:1-9:1-6 गर्नेछौ। त सबभन्दा पहिले हामी उपदेशक 8 वचन अध्ययनको शुरू गरौं। यो 8 त्यस्ता मानिसको बारेमा आगे निरन्तर बताउँछ जो मन तातो व्यक्ति हो। ऊ न तातो न चिसो नै छ। नैतिकवादी र असल कर्मवादी डु गुडर्सहरू भन्छन् तिनीहरू सुवर्ण नियमद्वारा जीवनयापन गरिरहेका छन्, तर तिनीहरूसँग वास्तवमा सुवर्ण नियम के हो र यसले के कुराको माग गर्छ, सो कुराको बारेमा त्यति आइडिया यानि विचार भएको जस्तो देखिँदैन। सुलेमानले अवलोकन गर्दछन् कि धर्मी र दुष्ट बीच त्यति धेरै भिन्नता भएको देखिँदैन। आउनुहोस् उपदेशक 8:1 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यी सबै कुरामा बुद्धिमानी को छ? कसले केही कुराको अर्थ जान्दछ? र बुद्धिले मानिसको अनुहार हँसिलो बनाउँछ र उसको उदासी अनुहार हटाउँछ। मित्र, केवल ख्रीष्ट जो वास्तविक बुद्धि हुनुहुन्छ मानिसको जीवनको बदल्न सक्नुहुन्छ। उहाँ जीवनमा आउन सक्नुहुन्छ र आनन्द, हर्ष र शान्ति ल्याउनुहुन्छ। उहाँले हामीलाई सम्पूर्ण कुराहरू दिन सक्नुहुन्छ जुनले यो उदासीताको तनाव र चापको दिनबाट हामीलाई छुटकारा दिन सक्छ। र आज ती कुराहरू आवश्यक कुराहरू छन्। पद 2-3 भनिएको छ, 2-3 राजाले जे हुकुम गर्दछ सो गर, परमेश्वरको नाउँमा शपथ खानु पर्छ भने हतार नगर, राजाको सामनेबाट गइहाल औ तिनलाई अप्रसन्न तुल्याउने कुराको जिद्दी नगर, किनभने तिनले आफ्नो इच्छा बमोजिम गर्दछन्। सुलेमान भनिरहेका छन्, तिमी जुन काम गर्छौ त्यसमा होसियार हो, समस्यामा नपर बेकारमा, जोसको साथ होसको प्रयोग गर। अनि 4 भन्छन्, किनकि राजाको वचनमा अख्तियार हुन्छ, तिनले गरेको काममा कसले सवाल गर्न सक्छ र अहिले राजा आफूले विश्वास गरेको कुरामा अडिग रहन सक्छ र त्यसको निम्ति खड़ा हुन सक्छ, किनभने उससँग त्यो गर्ने स्वतन्त्रता छ। मेरो मित्र, किन तपाईँ राजा जस्तै जिउन हुन्न र ख्रिष्टको निम्ति खड़ा हुनुहुन्न? मैले केही साल पहिले एकजना डुलुवा घुमन्ते जवान मानिससँग कुराकानी गरिरहेको थिएँ जसले हिप्पी लाइफ स्टाइल यानि हिप्पी जीवन ढाँचाको आफ्नो जीवनको निम्ति अप्नाएथे। हिप्पी भनेको चाहिँ पश्चिमेली मुलुकमा पाइन्छन् जो विश्वास गर्छन् कि तिनीहरू जे गरून् जे लाउन् स्वतै खान्तता छ र तिनीहरू अजिब्साको कपड़ा लगाउँछन् र अजिब्साको जीवन ढाँचा हुन्छ। तिनीहरू स्वतन्त्रतामा विश्वास गर्छन्। मैले उसलाई सोधे, किन तिमीले यो जीवन ढाँचाको अपनायौ? किन तिमीले यस प्रकारको लुगा लगाउँछौ र त्यस प्रकारको केस पाल्छौ? उसले मलाई भने, मानिस, म स्वतन्त्रता चाहन्छु, म आजादी चाहन्छु, म त्यसरी जिउन चाहन्छु जस्तो म चाहन्छु। मैले भने, मित्र, म तिमीलाई यो कुरा सोध्न चाहन्छु, यदि तिमीले आफ्नो वेश वस्त्र धारणको परिवर्तन गरेर आफ्ना झुन्डमा गए के तिनीहरूले तिमीलाई ग्रहण गर्छन्? उसले केही मिनट सोचे र भने, मलाई लाग्छ तिनीहरूले मलाई ग्रहण गर्दैनन्। फेरि मैले सोधे, त्यसो हो भने तिमीसँग त्यति धेरै स्वतन्त्रता छैन छ र? जवान मानिसहरू विचार गर्छन् कि तिनीहरूले संगतिको झुन्डको स्वीकृति अनुमोदन पाउनै पर्छ र तिनीहरू जान्दैनन् कि वास्तवमा आजादी के हो। तिनीहरू मध्ये धेरैजना नशालु औषधि ड्रग्स सेवन गर्छन्। त्यहाँ त्यो गर्नको निम्ति अन्य कारण छैन, केवल संगी वा संगतिहरूद्वारा ग्रहण गरिन भन्दा तिनीहरू त्यसकारण नशालु दवाईको सेवनहरू गर्छन् ताकि उसका संगीहरूले उसलाई उपेक्षा नगरून्, नत्यागुन् अनि स्वीकार गरून्। मैले एकजना जवान मानिसलाई सोधे, के तिमी सोच्दछौ कि मसँग स्वतन्त्रता आजादी छैन किनभने मैले यो डिजाइनको फेसनको पोशाक पहिरिरहेको छु? उसले उत्तर दिए, हाँ, तपाईसँग निश्चय नै त्यस किसिमको पोशाक लगाउने काममा पूर्ण स्वतन्त्रता छ। त्यसपछि मैले उसलाई भने, मसँग त्यस्तो स्वतन्त्रता आजादी छ जुन उससँग थिएन। मैले उसलाई भने, म सबै समय सधैँ यही पोशाक लगाउँदिन। म जुनसुकै प्रकारको डिजाइन र फेसनको कपडा लगाउन सक्छु जस्तो म चाहन्छु अनि म त्यही गर्छु। म कुनै ढाँचामा एक फेसनमा सीमित छुइन। मसँग आजादी छ। मैले भने, तिमी र म त्यस्तो संसारमा रहेका छौ जहाँ त्यहाँ परमेश्वरको विरूद्ध विद्रोह छ, त्यो नै दिशामा मानिसहरू बढ़िरहेका छन्। तर म प्रभु येशूको सामने आफ्नो शिर झुकाउन सक्छु। म उहाँलाई आफ्नो प्रभु र उद्धारकर्ता भन्न सक्छु। त्यो नै खास स्वतन्त्रता आजादी हो। म संगतिको झुण्डको दिशा निर्देशनमा जाने छुइन। मैले आफ्नै चुनाव बनाएको छु। जवान मानिस, यदि तिमी खास आजादी स्वतन्त्रता चाहन्छौ भने ख्रिष्ट कहाँ आओ। येशूले भन्नुभयो, यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र गराए तिमीहरू वास्तवमा स्वतन्त्र हुनेछौ। त्यो नै स्वतन्त्रता आजादी हो। मानिसहरूको निम्ति यो कुरा बुझ्न कठिन छ। असल कर्मवादी डुगुडर जेलमा थुनिएका अपराधी जति धेरै नै परमेश्वरको विरूद्धमा विद्रोह विरोधमा छन् र उसलाई आफ्नो झुन संगतिको नियमहरूद्वारा र तिनीहरूले स्थापन गरेका विधिहरू नमूनाहरू ढाँचाहरूद्वारा अति नै धेरै बाँधिएका छन्। उनी जीवन ढाँचामा बाँधिएका छन्। आगे आठ अध्ययको आठ पदमा भनिएको छ, प्राणलाई थामी राख्नु मानिसको शक्तिमा छैन औ मृत्युको दिनमाथि कसैको अधिकार छैन। युद्धको समयमा कसैले आफ्ना हात हतियार पर राख्दैन। धन सम्पत्ति हुनेलाई त्यसको कतिकै धनले पनि बचाउन सक्दैन। अनि एघार पदमा भनिएको छ, खराब कामको दण्ड तुरुन्तै नपाएकोले नै मानिसले यति साहससित खराब काम गर्छ। ओ, यो कति सत्य तस्विर छ जुन हाम्रो समकालीन समाजमा भइरहेको छ। जब तुरुन्तै कुनै खराब कामको निम्ति दण्डको कार्यान्वयन नगरिएकोले गर्दा मानिसहरू झन् धेरै भन्दा धेरै खराब कामहरू गर्छन् किनभने दुष्टता खराबी मानिसहरूको हृदयहरूमा छन्। अरू त के, पापमा निरन्तर डुबिरहने आफैलाई ख्रिस्टियन हुँ भनाउँदाहरू पनि भन्छन्, हेर, म पाँच वर्षदेखि पापमा मौज मजा गरिरहेको छु र यसको बारेमा परमेश्वरले केही पनि गर्नुभएको छैन। अमित्र, यसले पहिले तपाईमाथि उहाँको दण्ड प्रकट गर्दछ। उहाँले यसको बारेमा केही पनि गर्नुभएको छैन किनभने उहाँले तपाईलाई प्रतीक्षा गरिरहनु भएको छ ताकि तपाई आफ्नो मन फिराएर उहाँ कहाँ आएको। दोस्रो कुरन्ती छ अध्याय दुई पदमा भनिएको छ, अहिले ग्रहण योग्य समय हो, हेर, अहिले उद्धारको दिन हो। परमेश्वरले तपाईले यो दिन भएको छ ताकि उहाँ कहाँ तपाई फर्कन सक्नुहोस्। तर उही समयमा यो याद राखौ, हितोपदेशले भन्छ, हितोपदेश 29 अध्याय एक पदमा, धेरै सुधारले पनि हटी बानी नछोड्ने मानिस सम्हाल्न नसकिने गरी एकासी नाश हुन्छ भनिएको छ। खराब कामको दण्ड तुरुन्तै नपाएकोले नै मानिसले यति साहसित खराब काम गर्दछ। अनि चौध पदमा हामी देख्छौ, संसारमा यस्तो एउटा व्यर्थ कुरा पाइयो, अधर्मीले पाउने दण्ड धर्मीले पाउँछ र धर्मीले पाउने इनाम अधर्मीले पाउँछ, यो पनि व्यर्थ हो भनी म भन्छु। पन्ध्र पदमा हामी देख्छौ, यसैले सुख चयन गर्नु नै म सल्लाह दिन्छु किनभने यस संसारमा मानिसलाई खानु पिउनु मोज मजाक गर्नु भन्दा अरू असल केही रहेनछ किनकि यस संसारमा परमेश्वरले दिनुभएको जीवनको अवधिभरि आफ्नो मेहनतको फल यही मात्र रहेछ। सुलेमान यो निष्कर्षमा आउँछन् कि खाओ पियो मौज मजा गर किनकि भोलि त मरिहाल्नेछौ। मित्र, सबभन्दा जीवनको खाली रित्तोपना व्यर्थ दर्शन शास्त्र हो। आज धेरै मानिसहरूको जीवनको दर्शन शास्त्र यही नै छ, अति नै दयनीय। त्यसपछि नौ अध्यायतिर पनि लागौ। यहाँबाट नौ अध्याय एकदेखि नौ पदसम्मबाट देख्नेछौ। अति नै धेरै उपदेशकका धेरै शिक्षाहरू हास्यास्पद देखिसकेका छौ। तिनीहरूले संसारमा मानिसको दर्शन शास्त्रको पेश गर्दछन्। तिनीहरूले ख्रिस्टियन दृष्टिकोणको विचार दृष्टिको पेश गर्दैनन्, न तिनीहरूले परमेश्वरको दृष्टिकोणको विचार दृष्टिकोण पेश गर्दछन्। तिनीहरूले हामीलाई संसारमा मानिसहरू पुग्ने नटर्ने निष्कर्षहरूको बताउँछन्। म यस पुस्तकलाई अति नै धेरै पटै लाग्दो पुस्तक देख्दछु, विशेष गरेर यो नौ अध्याय त्यस्तो देख्छु। बाइबलको यो पुस्तक भेडाहरूको बगालमा कालो भेडा जस्तै हो। कसैले पनि यो पुस्तकबाट धेरै कुराहरू निकाल्न सक्छन् जुन शास्त्रका अन्य खण्डहरूको खण्डन गरेको काटेको देखिन्छ। तिनीहरूले केही त्यस्ता विचारहरूको व्यक्त गर्दछन् जुनले शास्त्रको केही महान शिक्षाहरूको विपरीत खण्डन गर्दछन्। त्यसकारण नै यो पुस्तक नास्तिकहरू बीच अति नै मनपर्दो पुस्तक भएको छ। भोनले एन्ड भोल्टेयरले यस पुस्तकबाट बार बार उद्धृत गरे। यसले स्कोपेनहेनबर्गसँग भएको जीवनको निराशवादी दर्शनशास्त्रको पालन पोषण गर्दछ। त कसरी यो पुस्तक शास्त्रको धर्म ग्रन्थ सूचीमा प्रवेश पायो? अमित्र, यो स्पष्ट छ कि र यसको जान्नको निम्ति हामी लेखकको उद्देश्यतिर जान आवश्यक छ। उसको थेसिस खोजपूर्ण लेख के हो? उसले कुन कुराको सिद्ध गरिरहेका छन्? के उसले ख्रिस्टियन सिद्धान्तहरूको देखाइरहेका छन्? हामीले सधैँ यो कुराको याद राख्नै पर्छ कि सुलेमान परमेश्वर बाहेक परमेश्वर रहित जीवनको बारेमा कुरा गरिरहेका छन्। उसले परमेश्वर बेगर परमेश्वर रहित कसरी खुशी हुन सकिन्छ, कसरी सन्तुष्ट हुन सकिन्छ, सो कुरा देख्नलाई शोध वा अनुसन्धान गर्न कोशिश गरिरहेका छन्। अनि यिनै ती कुराहरू हुन् जुनको उनी यो संसारमा निष्कर्षमा आएका छन्। यही नै तरिकामा संसारका मानिस जीवनमा हेर्छन्। त्यसकारण यो अविश्वासीहरूले यस पुस्तकबाट उद्धृत गर्ने काम कुनै अचम्म होइन। अमित्र, हामीले देखिसकेका छौं कि उपदेशक सुलेमानले जीवनसँग गरेका शोध अनुसन्धानको रेकर्ड हो। उसले संसारमा आफ्नो हृदयको निम्ति सन्तुष्ट पत्ता लगाउनको निम्ति हरेक कुराको कोशिश गरे अनि हरेक कुरा त्यस प्रकाशमा अर्थ खुलाउनु पर्छ वा व्याख्या गर्नुपर्छ। सुलेमानले ज्ञानको पिछा गर्न कोशिश गरे र यो निष्कर्षमा आए त्यसको अन्त छैन। जति पुस्तक बनाए तापनि उसले भोगविलासको कोशिश गरे र परिणाम थियो मैले जीवनलाई घृणा गरे। उसले धन सम्पत्तिहरूको कोशिश गरे र निष्कर्षमा आए सुन चाँदी प्रेम गर्ने सुन चाँदीले सन्तुष्ट हुने छैन। त्यसपछि उसले धर्मको कोशिश गरे, निष्कर्ष थियो व्यर्थै व्यर्थ। उसको सबै कुराको निष्कर्ष थियो व्यर्थै व्यर्थ, हावालाई खेदाए झैं हो। अमित्र, यो हाम्रो जीवनको निम्ति सत्य छ। हामीलाई धन सम्पत्ति वा कुनै भोग विलासले जीवनको सन्तुष्ट गर्न सक्दैन, हृदयलाई खुशी गर्न सक्दैन। ख्रिस्ट बिना र परमेश्वर बिना जीवन रित्तो छ, खाली छ। अगस्टिनले यो कथन बार बार भन्ने गर्थे, प्रभु तपाईले हामीलाई तपाई स्वयंको लागि बनाउनु भएको छ। हाम्रा हृदयहरू तबसम्म विश्रामहीन रहन्छन् जबसम्म तिनीहरूले तपाईमा आफ्नो विश्राम पाउँदैनन्। मानव हृदयलाई त्यति महान गरी बनाइएको छ कि तपाईले सबै संसार नै त्यसमा हाल्न सक्नुहुन्छ, तर पनि त्यो अझै भरिँदैन। हाँ मित्र, उपदेशकबाट उद्धृतहरू समाजवादको सहायता गर्न आधार दिन प्रयोग गरिएका छन्। मित्र, जीवनको हरेक समस्याको उत्तर केवल ख्रिस्ट मात्र हुनुहुन्छ अनि अरू बाटोहरूले रित्तोपन खालीपनमा र नैराश्य पराजयतिर हारतिर अगुवाई गर्दछ। उहाँसँग मात्र प्रशस्त मात्राको जीवन छ। उपदेशक नौ अध्याय एक पदमा भनिएको छ, यी सबै कुरामा मैले ध्यान दिए अब मैले यही बुझे कि धर्मी र बुद्धिमानीहरू र तिनीहरूका सबै काम कारवाही परमेश्वरकै हातमा हुन्छन्। मानिसको सामने सब प्रकारका कुराहरू छन् तर प्रेम कि घृणा कुन चाहिँ त्यो कसैले जान्दैन। उनी भविष्यको बारेमा कति पनि चिन्तित छैनन्, अनन्तकाल वा अनन्तताको बारेमा कति पनि सोच्दैनन् किनभने उसले यसको बारेमा कति पनि जान्दैनन्। दुई पदमा भनिएको छ, सबै कुरा जे त्यसले सामना गर्छ ती सबै व्यर्थ हुन्, किनभने धर्मी र अधर्मी, असल र खराब, शुद्ध र अशुद्ध, बलिदान चढ़ाउने मानिस र बलिदान नचढ़ाउने मानिस हरेकमाथि एकै दशा आइपर्छ। भलो मानिस र पापी मानिस, शपथ खान सक्ने मानिस र शपथ खान आँट नगर्ने मानिस दुवैको एउटै गति हुन्छ। मित्र, यो उसलाई त्यस्तो देखाइ पर्दछ कि चाहे तपाई जुन सुकै दिशामा जानुहोस् यसले कति पनि फरक पार्दैन। तिनीहरू सबै कुनै पनि हालत कसै गरे पनि उही स्थितिमा आउँछन्। तिनीहरू सबैको गति एउटै हुन्छन्। मित्र, यो कुराको याद राखौं, यो परमेश्वरको उत्तर होइन। यो संसारमा मानिसलाई सम्भवत त्यस्तै नै देखाइ पर्ला जब उसले आफ्ना वरिपरि मानिसहरूको जीवनहरूको अवलोकन गर्छन्। तर सबैको आखिरी दशा, आखिरी गति एउटै हुँदैन। यो यही संसारमा फरक हुन्छ। साथै धर्मी उद्धार पाउनेले अनन्त जीवन पाउँछ र उसको भाग स्वर्गीय हो, अनि उद्धार नपाउने निन्दित पापीको भाग हो अनन्त नरक। यो नरक नै त्यसको प्रत्याशा हो। किन हरेकले काम गर्ने जीवन ठूलो चिट्ठा जस्तो हो र तपाईँ आफ्नो परिस्थितिहरूको शिकार हुनुहुन्छ। त्यो भाग्य मानिसले जसले त्यसको भाग पाउँछ उसले तपाईँसँग बाँड्नै पर्छ, उसले जस्तै खान लाउनु पर्छ, उसले जस्तै लाउनु पर्छ, उसले जस्तै जिउनु पर्छ। मित्र, हाम्रो दिनको दर्शन शास्त्रहरूले कुनै नयाँ कुरा भनिरहेको छैन। कार्ल मार्क्सले कुनै नयाँ कुरा भनेनन्। सुलेमान उसले भन्दा पहिले नै यो भनिसकेका थिए। आगे पद यदि तपाई पनि यो दर्शन शास्त्रको आफ्नै रहनु भएको छ, खाऊ पिउँ मौज मजा गरौं किनकि भोलि त मरिहाल्नेछौ, तब चाहे तपाई मूर्ख हुनुहोस् चाहे बुद्धिमान, यसले कति पनि फरक पार्दैन। यो अझै मर्न भन्दा बाँच्न असल हो। यद्यपि तपाई जीवित हुनुहुँदा तपाई मूर्ख हुनु भए तापनि जिउँदो कुकुर मरेको सिंह भन्दा उत्तम हो। आगे पाँच पदमा भनिएको छ, यो कुरा साँचो हो कि जिउँदाहरूले हामी मर्नेछौ भनी जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन, तिनीहरू बिल्कुलै बिर्सिजानेछन्। मित्र, यो नै संसारमा मानिसको अवलोकन हो। यही नै संसारको मानिसलाई देखाइ पर्दछ, मानौ मृत्यु नै जीवनको अन्त हो र मृत्यु पश्चात त्यहाँ केही कुरा छैन। त्यही नै कारण उनी भन्छन्, मरेको सिंह भन्दा जिउँदो कुकुर हुन असल हो। मित्र, मृत्यु पश्चात के हुन्छ त्यसको बारेमा परमेश्वरले हामीलाई बताउनु भएको छ। शरीर चिहानमा मिल्न जान्छ अनि शरीर नै चिहानमा जान्छ, र शास्त्रले यो स्पष्ट पार्दछ कि परमेश्वरको सन्तानको आत्मा प्रभुसँग हुन जान्छ। दोस्रो कुरन्थी 5:6-8 पदमा भनिएको छ, यसकारण यो कुरा जानेर हामी सबै सधैँ ढुक्क छौं, जबसम्म हामी शरीरमा हुन्छौ तबसम्म हामी प्रभुदेखि टाढा छौं, किनकि हामी रूपलाई देखेर होइन तर विश्वासद्वारा हिँड्छौ। हामी ढुक्क छौ अनि शरीरबाट अलग भएर बरू प्रभुसित रहनु नै इच्छा गर्दछ। आत्मा खास व्यक्ति प्रभुसँग रहन जान्छ, शरीरबाट अनुपस्थित र प्रभुसँग चाहिँ उपस्थित। तपाईँ र म रहिरहेको शरीरहरू केवल सांसारिक पार्थिव डेरा मात्र हो। कुनै दिन हामी यसबाट निस्किजानेछौ। शरीर चिहानमा जान्छ तर आत्मा चाहिँ प्रभुसँग रहनलाई जानेछ, यदि तपाईँ प्रभुका जन हुनुहुन्छ भने। पाँच पदमा भनिएको छ, यो कुरा साँचो हो कि जिउँदाहरूले हामी मर्नेछौ भनी जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैनन्, तिनीहरू बिल्कुलै बिर्सिजानेछन्। यो संसारमा रहने मानिसको अवलोकन हो। यही नै उसलाई देखाइ पर्दछ कि मृत्यु नै जीवनको अन्त हो। त्यसकारण उसले भन्छ कि मरेको सिंह भन्दा मरेको कुकुर हुनु उत्तम हो। मित्र, यो क्रिस्चियन दृष्टिकोण होइन। उसको खास महिमित आशा त मृत्यु पश्चात यानी मृत्युको पछि छ। आगे छ पदमा भनिएको छ, तिनीहरूका निम्ति प्रेम, घृणा, अभिलाषा सबै खत्तम भएका हुन्छन्। संसारमा गरिएको काममा तिनीहरूको फेरि कहिले भाग हुने छैन। मैले पहिले भनिसकेको छु कि यो पटै लाग्दो अध्याय हो पढ्नलाई। यस्तो देखिन्छ मानौ जीवन व्यर्थ छ, उद्देश्यहीन छ, अर्थविहीन छ। यदि मृत्यु नै हरेक कुराको अन्त्य हो भने तब मानिस पशु समान हो। क्रम विकासवादीहरू भन्छन् कि मानिसहरू एक समय पशु थिए, अनि संसारमा हुने यो मानिसले यो भन्छ कि मानिस अहिले पनि पशु जस्तै हो। दुवैको अन्तिम परिणाम उही एउटै एकै हो, मानिस पशु जस्तै मर्छ। ओ, यो कति भिन्नता छ हाम्रो निम्ति जसले यो जान्दछ कि हामी परमेश्वरको सृजनशील हातबाट आएका हौ र हामी परमेश्वर कहाँ फर्कि गइरहेका छौ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
जिन्दगीको अर्थ नै हराएपछि जिन्दगीको मूल नै बिर्सेपछि बुझ्नै नसकिने मेरो जिन्दगी जुनै नसकिने मेरो जिन्दगी हो मेरो निम्ति जुनु भो वहाँ मेरो निम्ति मर्नु भो वहाँ मेरो निम्ति जुनु भो तर म सही बुझ्नै सकिन उहाँको प्रेमलाई तर म सही बुझ्नै सकिन उहाँको प्रेमलाई जिन्दगीको जस्तो तिम्रो जिन्दगी
अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।